आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो जय मसीह। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा प्रस्थान चार अध्यायबाट अध्ययन गर्न मनन गर्न गइरहेका छौं। यहाँ मुख्य विषयको कुरा देख्छौ, मिश्रबाट इसरायलका सन्तानहरूलाई अगुवाई गर्नको निमित्त मोसका दुई बाधाहरू। पहिलो, इसरायलीहरूको अविश्वास। दोस्रो, उसको बोल्नमा समस्या। परमेश्वरले मोसाको बाधाहरूलाई दुई चिन्हहरूसँग उत्तर दिनुभयो। पहिलो, सामर्थी परमेश्वरद्वारा आश्चर्य कर्म गर्नलाई प्रयोग गर्नुभएको लौरो, र दोस्रो, परमेश्वरले मोसाको कोर, जुन पापको रूपक हो, परमेश्वरले शुद्ध गरिदिनुभयो। यो शक्ति देखाउनलाई कि जो उहाँका आफैलाई पूर्ण रूपमा समर्पण गर्दछ। हारून मोसाको प्रवक्ता बन्दछन् र मोसा अब मिश्रमा फर्की आउँदछन् र त्यहाँ बुढापाकाहरूलाई परमेश्वरको छुटकाराको योजना घोषणा गरी दिन्छन्। टिप्पणी, यो प्रस्थान चार अध्यायले मोसा मिश्रमा फर्केको विवरण बताउँछ। मोसासँग आफ्ना मनमा थुप्रै प्रश्नहरू थिए, तर परमेश्वरसँग मोसाका हरेक बाधाहरूको लागि उत्तर छ। त सर्वप्रथममा हामी देख्नेछौ कि किन मोसाले इसरायलीहरूको छुटकारा दिने मुक्तिदाता हुन, छुटकाराकर्ता हुन असम्मत भए। मोसासँग थुप्रै कारणहरू थिए जुनले गर्दा परमेश्वरले दिनुभएको काम गर्न अयोग्यको उनले महसुस गरे। प्रस्थान चार अध्याय एक र दुई पदमा भनिएको छ, मोसाले भने, यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी परमप्रभु तिमी कहाँ देखा पर्नु भएको होइन भनेर जवाब दिए भने के गर्ने? तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो हातमा के छ? तिनले भने, लट्ठी। पछि आउने दिनहरूमा मोसाले त्यो लौरोलाई अरू थुप्रै काममा प्रयोग गर्नेछन्। यो उसको अधिकारको चिन्ह वा संकेत हुनेछ र यो परमेश्वरको उपस्थिति मोसासँग छ भन्ने मिश्री र इसरायलीहरूलाई साक्षी हुनेछ। साथै यसले उसको शक्ति सामर्थको स्रोतको रूपमा पनि सेवा गर्नेछ। अनि तीन पदमा भनिएको छ, परमप्रभुले भन्नुभयो, त्यो भुइँमा फाल। मोसाले त्यो लौरो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मोसा त्यसदेखि डराएर भागे। जब मोसाले त्यो लौरो भुइँमा फाले, त्यो सर्प बन्यो। यो कुराको ध्यान दिनुहोस् कि त्यस लौरोमा सामर्थ्य र शक्ति थिएन, किनभने यो खालि एक साधन मात्र थियो जुन शैतानद्वारा पनि प्रयोग गर्न सकिन्थ्यो र यहाँ चाहिँ परमेश्वरले प्रयोग गर्नुभएको छ। उदाहरणको लागि, रुपियाँ पैसा बेसियाहरू जुवा र जाँड रक्सीको लागि प्रयोग हुन सक्दछ। अर्को शब्दमा, त्यो रुपियाँ पैसा सर्प बन्न सक्छ, तर जब त्यो रुपियाँ पैसा वा आत्माको भरले चल्ने परमेश्वरको जनको हातमा राखिन्छ, त्यो परमेश्वरको लागि, उहाँको महिमाको लागि प्रयोग हुन सक्छ। यो नै महत्वपूर्ण पाठ परमेश्वर यस अध्यायमा सिकाउनुहुन्छ। अनि चार पदमा भनिएको छ, त परमेश्वरले मोसालाई भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुच्छडमा समात। अनि मोसाले हात लम्काएर समाथे र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। धेरै मानिसहरू विचार गर्दछन् कि कार, गाड़ी, रेडियो, टीभीहरू शैतानको साधन हो। शैतानले यी सबै साधनहरूलाई प्रयोग गर्न सक्छ, तर उही समयमा तिनीहरू परमेश्वरद्वारा पनि प्रयोग हुन सक्छन्। मित्र, त्यस सर्पको पुच्छडमा समातौ आफ्नो मोटर गाडीहरू प्रिय परमेश्वरका जनहरूलाई मण्डलीमा लानलाई प्रयोग गरौं, वा आफ्नै कुनै उद्धार नपाएका साथीहरूलाई परमेश्वरको वचन प्रचार गरिएको सुन्नलाई त्यहाँ ल्याऊ। आफ्नो गाडीहरू सुसमाचारको निम्ति प्रयोग गरौं। टीभीमा र रेडियोमा आइरहेको क्रिस्चियन कार्यक्रमहरूको निम्ति प्रार्थना गरौं र यसको बारेमा अरूहरूलाई सुनाउनको लागि उत्साह गरौं। यी माध्यमहरूलाई शैतानको साधनबाट जोगाएर परमेश्वरको साधनको रूपमा बनाउन आफ्नो भागको, आफ्नो कर्तव्यको काम गर्नु हामी सक्छौ। तपाईँ यिनीहरूलाई परमेश्वरको हातमा एक लौरो बनाउन सक्नुहुन्छ। परमेश्वरले मोसालाई मिश्रबाट इसरायललाई छुटकारा दिन बोलाउनुभयो।
उहाँले मूसालाई मिद्यानको उजाड स्थानमा 40 वर्ष तालिम दिनुभयो र जलिरहेको पोथ्रामा उसलाई यो कामको निम्ति आदेश दिनुभयो। यो व्यक्ति एक समय अति नै धेरै यो कार्य गर्नलाई जोशीला र उत्साहित भएका थिए, तर अहिले चाहिँ परमेश्वरले दिनुभएको काम कर्तव्यको ग्रहण गर्न स्वीकार गर्न तिनी कति पनि चाहँदैनन्। तिनी चाहँदैनन् इसरायलीहरूको छुटकारा दिनेवाला बन्न। तिनले परमेश्वरलाई आफ्ना नाना प्रकारका बाधाहरू विघ्नहरू दिनलाई आरम्भ गर्छन् र परमेश्वरले तिनको हातमा एउटा लौरो दिनुहुन्छ। तिनी सिक्छन् कि जब यो लौरो परमेश्वरको इच्छा अनुसार परमेश्वरमा समर्पित व्यक्तिको हातद्वारा चलाइन्छ, यो तिनको अधिकारको चिन्ह हुनेछ। र यो लौरोमा थप अर्को कुरा, परमेश्वरले मूसालाई अर्को आत्मविश्वास र निश्चयताको चिन्ह दिनुहुन्छ र उसलाई महान पाठ सिकाउनुहुन्छ। जबकि तिनी मिश्रबाट इसरायलीहरूलाई अगुवाई गर्न नेतृत्व गरी निकाल्ने कामको महान उत्तरदायित्वको आरम्भ गर्न लागेका छन्, यो उनको निम्ति महान पाठ र सान्त्वना र निश्चयता र आत्मविश्वासको चिन्ह हो। अनि 6-8 पदमा हामी पढ्छौ, तब परमप्रभुले तिनलाई अझ यसो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल। तिनले आफ्नो हात खास्टोभित्र हाले र जब तिनले त्यो बाहिर निकाले तब त्यो कोर लागेर हिउँ जस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने सायद तिनीहरूले पछिल्ला चिन्हलाई पत्याउनेछन्। यहाँ महान सन्देश चाहिँ विशेष गरेर मूसाको लागि हो। उसको कोखले उसको आन्तरिक जीवनको बताउँदछ। हितोपदेश 4:23 भन्छ, कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। अर्को शब्दमा हातले हृदयको हुकुम वा आदेशको काम गर्दछ। परमेश्वरले उहाँका समर्पित व्यक्तिको हातमा त्यो लौरो राख्न चाहनुभयो। मत्ती 7:17 हाम्रो प्रभुले यो कथन भन्नुभयो, त्यसै गरी हरेक असल रूखले बढ़िया फल फलाउँछ तर बिग्रेको रूखले खराब फल फलाउँछ। अनि लुकाको 6:45 प्रभु भन्नुहुन्छ, असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्टै थोक निकाल्दछ, किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ। परमेश्वर मूसालाई भनिरहनु भएको छ कि उहाँ तिनको हृदय र हातको चाहनुहुन्छ। अनि परमेश्वर उही कुरा तपाईँ र मलाई पनि भनिरहनु भएको छ। परमेश्वर हाम्रो पैसो हाम्रो योग्यताको चाहनुहुन्न, उहाँ तपाईँ र मलाई चाहनुहुन्छ। यदि उहाँले हामीलाई पाउनुहुन्छ भने अनि बाँकी कुरा हाम्रो योग्यता हाम्रो पैसाहरू उहाँले सबै पाउनुहुनेछ। मूसाले आफ्नो हात आफ्नो कोखामा हाले र त्यहाँबाट कोर निस्कियो। फेरि उसले आफ्नो हात कोखामा फेरि हाले र जब त्यो निकाले त्यो शुद्ध भई निस्कियो। तपाईँको हृदयबाट परिणाम स्वरूप यही कुरा निस्किआउँछ जुन तपाईँको हृदयमा छ। तपाईँको हृदयमा जे छ त्यही नै निस्किआउँदछ। उहाँले त्यस व्यक्तिले आफ्नो हात उही दिशामा चलाएको चाहनुहुन्छ जबकि तिनले आफ्नो जीवन उहाँप्रति समर्पित गरे। यही नै मूसाको लागि इसरायलका सन्तानहरूको लागि र आज हाम्रो लागि पनि महान पाठ हो। 10 पदमा भनिएको छ, त्यसपछि मूसाले परमप्रभुलाई भने, प्रभु म बोल्नमा उस्तो सिपालु छैन, न त अघि म सिपालु थिएँ न अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु। मूसाले अहिले अर्को विघ्न बाधा परमेश्वरलाई दिन्छन्। तिनी भन्छन्, प्रभु तपाईँले यस कामको निम्ति त बोल्न सिपालु वक्ता चाहिन्छ र म राम्ररी बोल्न सक्दिन। मूसा यो समयमा बोल्न सिपालु योग्य व्यक्ति थिए, तर तिनी यहाँ बहाना बनाइरहेका छन्। तिनी आफैलाई योग्य अपर्याप्त सम्झिन्छन्। अनि 11-12 पदमा भनिएको छ, परमप्रभुले तिनलाई भन्नुभयो, मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नु पर्ने त्यो सिकाउनेछु। परमेश्वर मूसालाई भनिरहेका छन् कि उहाँ खालि उसको हात मात्र चाहनुहुन्न तर उहाँ तिनको मुख पनि चाहनुहुन्छ वा मूसासँग हुनलाई र बोल्नु पर्ने कुरा सिकाउने प्रतिज्ञा गर्नुहुन्छ। हृदयबाट जीवनको वास्तविकता बाहिर निस्किआउँछ। हृदय रूपी इनारमा जे छ जुन मुख रूपी बाल्टिनबाट बाहिर निस्किआउँछ। परमेश्वर मोसाको हृदयलाई चाहनुहुन्थ्यो अनि 13 पदमा भनिएको छ, तर मोसाले भने, हे प्रभु, बिन्ती छ अरू कसैलाई नै पठाउनुहोस्। मोसा आफ्नो स्थानमा उभिने अर्को व्यक्तिको निम्ति बिन्ती गर्दछन्। आफ्नो साटोमा कसैलाई पठाउनुहोस् भनेर परमेश्वरसँग बिन्ती गर्दछन्। यसपछि निम्न पदमा हामी देख्छौ कि हारून मोसाको प्रवक्ता भन्दछन्। अमित्र पद 14-16 पदमा भनिएको छ, तब परमप्रभुको क्रोध मोसामाथि उठ्यो र उहाँले भन्नुभयो, के लेबी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ र तँलाई देखेर त्यो खुसी हुनेछ। त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्यो चाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ र तेरो मुख झैं हुनेछ र त चाहिँ त्यसको निम्ति ईश्वर तुल्य हुनेछस्। मोसाले परमेश्वरलाई प्रवक्ता माग्ने काममा ठूलो गल्ती गरे। परमेश्वरले तिनको बिन्तीको अनुमति दिनुभयो, तर उहाँ विभाजित दुई आज्ञाको चाहनुहुन्नथ्यो। तपाईँ पछिबाट यो कुरा थाहा पाउनुहुनेछ कि जब इसरायलका सन्तानहरू उजाड स्थानमा भएर आफ्नो यात्रामा यस कुराले समस्या खड़ा गर्यो। गन्तीको पुस्तकमा हामी यो कुरा पत्ता लगाउँछौ कि जब मोसा माथि सिनै पर्वतमा थिए, त्यसबेला हारून पनि इसरायलीहरूको निम्ति आराधना गर्नलाई सुनको बाछा बनाउने काममा सम्मिलित थिए। यो हारूनबाटको भयंकरको गल्ती काम थियो र यो चाहिँ दुई बेग्ला बेग्लै आज्ञाको परिणाम स्वरूप आएको थियो। अन्य समस्याहरू गन्तीको पुस्तकमा देख्छौ। परमेश्वरलाई इसरायलका सन्तानहरूको छुटकारा दिने काममा हारूनको आवश्यक थिएन। उहाँलाई चाहिएको नै मोसा थियो, तर मोसा हरेक पल्ट परमेश्वरलाई भरोसा गर्न अनिच्छुक भएकोले गर्दा परमेश्वरले तिनीसँग अर्को व्यक्ति पठाउनु परेको थियो। हामीलाई आफ्नो कमजोरीहरूको थाहा पाउन आवश्यक छ, तर जब परमेश्वरले कुनै काम गर्न बोलाउनुहुन्छ, हामीले विश्वाससहित इमानदारसहित त्यसको सुन्नुपर्छ र पालन गर्नुपर्छ। उहाँले बोलाउनु भएको काम गर्नलाई उहाँ हामीलाई सामर्थ्य र शक्ति, ज्ञान वा के कुरा आवश्यकता छ त्यो दिनुहुन्छ। अनि 17-18 पदमा भनिएको छ, तर यो लठ्ठी तेरो हातैमा लैजा, त्यसद्वारा तैले ती आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्। त्यसपछि मोसा फर्केर आफ्ना ससुरा यित्रो कहाँ आएर तिनलाई भने, बिन्ती छ मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन् गएर हेर्न अनुमति दिनुहोस्। यित्रोले मोसालाई भने, हुन्छ कुशलसित जाऊ। अमित्र यसपछि निम्न पदहरूमा हामी देख्छौ कि मोसा मिश्रमा फर्किन्छन्। 19 पदमा लेखिएको छ, परमप्रभुले मिद्यान देशमा मोसालाई भन्नुभएको थियो, मिश्रमा फर्केर जा, किनकि तिरो ज्यान लिन खोज्नेहरू सबै मरिसके। अहिले मिश्रमा नयाँ फारो वा फिरून राजा थिए र मोसाको मृत्युदण्डको आज्ञा दिने फारो मरिसकेका थिए र मोसा सुरक्षित ढंगले मिश्रमा फर्किन सक्छन्। अनि 20-21 पदमा भनिएको छ, यसकारण आफ्नी स्वास्नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोसा मिश्रमा फर्के र तिनले परमेश्वरको लठी हातैमा लिएर गए। तब परमेश्वरले मोसालाई भन्नुभयो, जब त मिश्रमा फर्कन्छस् तब तैले मेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको वा फिरूनको सामने गर, तर म त्यसको हृदय कठोर गरिदिनेछु र त्यसले मानिसहरूलाई जान दिने छैन। परमेश्वरले भन्नुभएको यो वास्तविक कुरा, फिरूनको हृदयलाई म कठोर पारिदिनेछु अनि यो फिरूनको कठोरताले सधैँ समस्याको सृजना गर्यो। उसको कठोरताले गर्दा धेरै पल्ट इसरायलीहरूलाई जान रोके। यसको बारेमा हामी पछिबाट राम्ररी अध्ययन गर्नेछौ। अनि 22 पदमा यस प्रकार लेखिएको छ, तब तैले फारोलाई भन, परमप्रभु भन्नुहुन्छ, इसरायल मेरो जेठो छोरो हो। परमेश्वरले व्यक्ति विशेष इसरायलीलाई छोरा भन्नुभएन, तर उहाँले पूरा राष्ट्रको रूपमा छोरो भन्नुभयो, इसरायल मेरो छोरो हो, मेरो जेठो छोरो। अनि 23 पदमा भन्नुहुन्छ, मैले तँलाई भने, मेरो छोरालाई जान दे र त्यसलाई मेरो सेवा गरोस्, तर तैले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्, यसैले म तेरो जेठो छोरालाई प्रहार गर्नेछु। परमेश्वर फिरून वा फारो र मिश्रीहरूसँग व्यवहार गर्ने काम धेरै नै दयाशील हुनुहुन्थ्यो। परमेश्वर फिरून र मिश्रीहरूसँग व्यवहार गर्ने काममा धेरै नै दयाशील धीरजी हुनुहुन्थ्यो। उहाँले फिरूनलाई संघर्षको आरम्भमा भन्नुभयो, या त मेरो छोरालाई जान दे, नत्र म तेरो जेठो छोरालाई प्रहार गर्नेछु। परमेश्वरले मिश्रको जेठो जन्मेका कुनै पनि कुरालाई छुनुभन्दा पहिले थुप्रै महामारी हैजाहरू पठाउनुभयो। फिरुनलाई वा फारूलाई सत्य परमेश्वर चिन्ने, थाहा पाउने र इसरायललाई जान दिने प्रशस्तै समय दिनुभयो, तर फिरुनले यो अवसर बुझ्ने कोशिश गरेनन्। अनि 24 पदमा भनिएको छ, अनि बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मोसालाई भेट्नुभयो र तिनलाई मार्ने इच्छा गर्नुभयो। यो अति नै अनौठो पद हो, तर यसले मोसाको तेस्रो वास्तविक बाधा विरोधको प्रकट गर्दछ। उसले आफ्ना छोराहरूको खतना गर्न उपेक्षा गरेका थिए, वास्तै गरेका थिएनन्। खतना परमेश्वरको वा परमेश्वरले अब्राहमसँग बनाउनु भएको आफ्नो करारको छाप वा चिनो वा प्रमाण थियो। यदि मोसाले परमेश्वरको इच्छा अरूहरूलाई घोषणा गर्छ भने तिनी पनि परमेश्वरप्रति आज्ञाकारी हुन आवश्यक छ। मोसालाई परमेश्वरले जबरजस्ती उसको आज्ञाकारिताको याद दिलाउनुभयो। अनि 25-26 पढ्छौं, तर सिपोराले एउटा चकमकको कर्दा लिएर आफ्नै छोराको खल्दी छोट्टै काटेर मोसाको खुट्टामा छुवाई, अनि तिनले भनिन्, तपाईँ मेरो निम्ति रगतको दुला हुनुहुन्छ। यसैले परमप्रभुले तिनलाई छोडिदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, तपाईँ रगतको दुला हुनुहुन्छ। यो घटना बुझ्न कठिन छ र हामीले यो समस्यालाई जाँच गर्ने पहिले आएको बाटोमा फर्कन आवश्यक छ। जब मोसा मिश्रबाट भागे, तिनी मिध्यानमा र मिध्यानको मुलुकमा गए। मिध्यानीहरू अब्राहम र कतुराका सन्तानहरू थिए। यी मानिसहरू एउटै परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिए। तिनीहरू प्रतिमा पूजक थिएनन्, तर एउटै परमेश्वरलाई आराधना गर्थे। मोसाले यी मानिसहरूसँग आफ्नै घर परिवार जस्तै महसुस गरे। मोसा मिध्यानको पुजारीसँग घनिष्ठ मित्र बने र मोसाले उसको छोरी जिप्रालाई विवाह गरे। परमेश्वरले मोसाको परिवारमा आशिष दिनुभयो। उसको पहिलो छोराको नाम हो गेर्सोम, जुनको अर्थ हो परदेशी, जो मिध्यानमा जन्मेका थिए। मोसा यस मुलुकमा प्रवासी थिए, तर उसले यसलाई आफ्नो घर बनाएका थिए। मोसाको वैवाहिक जीवनमा अभाग्यवश त्यहाँ समस्या थियो। परमेश्वरले मोसालाई जलिरहेको पोथ्रामा बोलाउनुभयो र मिश्रमा जान आज्ञा दिनुभयो। फारो मरिसकेका थिए र अहिले मोसा मिश्रमा जान कुनै खतरा थिएन। अनि जब मोसा मिश्रतिर आफ्नो यात्रा आरम्भ गरे, परमेश्वरले तिनलाई मार्न प्रयत्न गर्नुभयो। किन? मोसाले आफ्नो छोराको खतना गर्ने धर्मकृत्यको संस्कारको उपेक्षा गरेका थिए। खतना अब्राहमसँग परमेश्वरको करारको छाप वा चिनो थियो र त्यो इसरायलीहरूलाई शरीरमा कुनै भरोसा विश्वास नगर्नलाई सिकाउन दिइएको थियो। यसरी शरीरलाई काटेर फाल्न आवश्यक थियो र हरेक इसरायलीहरूले परमेश्वरमा भरोसा राख्नुपर्ने थियो। उत्पत्ति 15:6 पद, भजन संग्रह 106:31, रोमीको 4:3 पद र गलाती 3:6 पदले हामीलाई भन्दछ कि अब्राहमले परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। इसहाक र याकुबले अब्राहमको नमूनालाई पछ्याए। तिनीहरू जन्मद्वारा नै इसरायलीहरू थिए, तर खतना चाहिँ यसको छाप वा चिनो थियो वा ब्याज थियो। त्यो धार्मिक कृत्य गर्ने चाहिँ तिनीहरूको निम्ति विश्वासको काम थियो। खतना त्यो प्रमाण हो कि त्यो व्यक्ति अब्राहमको छोरा हुन्। यो तिनीहरूको विश्वासको प्रमाण हो। सायद जिफ्राले खतनाको संस्कारलाई विरोध गरिन् र मोसाले पनि यो गर्न जोर गरेनन्। सम्भवत मोसाले महसुस गरेनन् कि यो त्यति धेरै महत्वपूर्णको छ। अनि सम्भवत उसको पत्नीले सोची होली, यो काम गर्न मूर्ख काम र रक्तपात गर्ने र दर्दको दुखाइको कुरा हो। तर जे होस्, मोसाको पत्नी नास्तिक थिइनन्। तिनी पनि एउटै परमेश्वरमा विश्वास गर्ने स्त्री थिइन्। तिनले खालि परमेश्वरको धार्मिक आदेशलाई मात्र इन्कार गरिरहेकी थिइन्। र मोसा यस कुरामा यो समस्या वा मुद्दा खड़ा गर्न चाहँदैनथे। मोसा फिरुनको विरूद्धमा वा फारोको विरूद्धमा उभिन सक्थे, तर आफ्नो पत्नीको विरूद्धमा उभिन सकेनन्। मोसाले इसरायलीहरूलाई भन्न सक्थे जब तिनीहरू गलत बाटोमा थिए, तर उसको पत्नीलाई विरोध गर्न सकेनन् जब तिनी गलत बाटामा गएकी थिइन्। मोसाले सम्भवत सोचेथे होला कि तिनी यस खालका अनज्ञकारिताको क्षेत्रबाट उम्कन सक्छन्, जस्तै कि उहाँले धेरै परमेश्वरका जनहरूलाई बाहिर निकालिदिनुभयो जो आफ्नो परिवारको समस्यालाई चाहिँ उपेक्षा गर्छन् तर अरू मानिसहरूको बारेमा परिवारमा चाहिँ सबै कुरा मिलाउने प्रयत्न गर्छन्। परमेश्वरले मोसाको जीवनमा हस्तक्षेप गर्नुभयो। उहाँले मिश्रको यात्रामा हुँदा उसलाई अप्ठ्यारो परिस्थितिमा पारिकन गम्भीरताको प्रकट गर्नुभयो। त्यहाँ जहिले पनि वास्तविक खतरनाक हुन्छ जब पति र पत्नी पूर्ण रूपमा आत्मिक कुराहरूमा असहमत हुन्छन्। त्यही नै कारण त विश्वासीले अविश्वासीहरू बीच विवाहको लागि शास्त्रले चेतावनी दिन्छ। त्यही नै कारण विश्वासी र अविश्वासीहरू बीच विवाहको लागि शास्त्रले चेतावनी दिन्छ। चाखलाग्दो कुरा के छ भने मूसाको जीवन सुरक्षा गर्नलाई जिफ्राले आफ्ना छोराहरूको खतनाको धार्मिक कृत्य काम गरिन्। त्यसकारण तिनले जे गरिन् त्यो तिनको पक्षबाटको विश्वासको काम हो। तिनले अब्राहमसँगको करारको प्रतिज्ञा दावा गरिन्, अर्थात रगतद्वारा छुटकारा र शरीरमा कुनै पनि अभरोसा। तिनीहरूको छोराहरूको खतनापछि सम्भव तिनीहरू मिश्रमा पुगे र मूसाले समस्याको देखे र आफ्नी पत्नीलाई आफ्नै पितासँग रहन पठाए। पछिबाट उजाड स्थानको यात्रामा हामी पढ्नेछौं कि ससुरा जिथ्रोले तिनी कहाँ जिफ्रालाई ल्याइदिए र तिनीहरू पुनः मिलन भए वा मिले। अनि 27 31 पदमा भनिएको छ, परमप्रभुले हारूनलाई भन्नुभयो, मूसालाई भेट गर्न उजाड स्थानतिर जा। तब उनी परमेश्वरको पर्वतमा मूसालाई भेट गर्न गए र भेटेर तिनलाई मोही खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनु भएका सबै कुराहरू र देखाउनु भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूको विषयमा मूसाले हारूनलाई बताए। तब मूसा र हारून गए र इसरायलीहरूको जम्मै धर्मगुरूहरूलाई जम्मा गरे। अनि परमेश्वरले मूसालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मूसाले मानिसहरूका आँखाकै सामुने ती चिन्हहरू देखाए र मानिसहरूले पत्याए, परमप्रभु इसरायलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नु भएको छ भनी जब तिनीहरूले सुने तब तिनीहरूले आफ्नो शिर निहुराएर दण्डवत गरी आराधना गरे। मित्र, यो महान आराधनाको उपासनाको दृश्य हो जुन यहाँ हामीसँग छ। यी मानिसहरू अहिले परमेश्वरमा विश्वासतिर आउँछन् र यही आधारमा परमेश्वर तिनीहरूलाई मिश्रको दासत्वबाट तिनीहरूलाई निकाली ल्याउनुहुनेछ। मित्र, विश्वास नै एक त्यस्तो कुरा हो जुनद्वारा हामी उद्धार पाउन सक्छौ, प्रार्थनाको उत्तर पाउन सक्छौ, चंगाई पाउन सक्छौ र विश्वासमै हामी हाम्रो आत्मिक यात्रालाई अगाडि बढाउन सक्छौ र अन्य थुप्रै आशिषहरू विश्वासद्वारा नै पाउन सक्छौ। परमेश्वर आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 6979 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।